यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म प्रवीण पोखरेल। शुरूमा प्रमुख समाचार। नेपाली कंग्रेसमा क्रियाशील सदस्यता विवाद टुंगिएपछि यही भदौ 18 गतेका लागि तोकिएको गाउँ नगर ओडा अधिवेशन सुनिश्चित भएको नेताहरूको भनाई। नेकपा एमालेको 10औं महाअधिवेशन आगामी मंगिर 10 देखि 12 गतेसम्म गर्ने स्थायी कमिटी बैठकको निर्णय। प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीको विधान पारित। निर्वाचन आयोगले आजका लागि नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादीलाई शनाखतका लागि बोलायो। देशभरका 21 जिल्ला कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। काठमाडौँ उपत्यकामा रातको समयमा सवारी साधन सञ्चालनमा लगाइएको रोक हटाइयो। र अफगानिस्तानमा तालिबान समूहद्वारा अफगानी नागरिकलाई अफगानिस्तान छोड्न काबुल विमानस्थल नजान आग्रह। अफगानिस्तानबाट निर्धारित समयमै अमेरिकी सैनिक फिर्ता हुने अमेरिकी राष्ट्रपति बाइडेनको भनाई। समाचार अब विस्तारमा। नेपाली कंग्रेसमा पार्टीको 14औं महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुंगिएपछि यही भदौ 18 गते तोकिएको गाउँ नगर ओडा अधिवेशन सुनिश्चित भएको नेताहरूले बताउनु भएको छ। क्रियाशील सदस्यता सम्बन्धी बाँकी कार्य सम्पन्न गर्ने जिम्मेवारी पाएको पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला, केन्द्रीय सदस्य डाक्टर मिनेन्द्र रिजाल र रमेश लेख गरी 3 सदस्यीय टोलीले प्रतिवेदन पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुझाएको थियो। सभापति देउवाले क्रियाशील सदस्यता विवरणमा हस्ताक्षर गरी पार्टीको केन्द्रीय निर्वाचन समितिलाई हस्तान्तरण गरेको 1-2 दिनभित्रै सबै जिल्लामा पुर्याइसक्ने समितिका संयोजक महादेव प्रसाद यादवले जानकारी दिनुभयो। नेकपा एमालेको स्थायी कमिटी बैठकले एमालेको 10औं महाधिवेशन आगामी मंगिर 10, 11 र 12 गते गर्ने निर्णय गरेको छ। ललितपुरको च्यासल स्थित तुलसीलाल स्मृति भवनमा हिजो बसेको बैठकमा यसअघि भदौ 27 र 28 गतेका लागि तोकिएको विधान महाधिवेशन असोज 4, 5 र 6 गते गर्ने निर्णय भएको प्रवक्ता प्रदीप कुमार गिमालीले जानकारी दिनुभयो। त्यस्तै बैठकले स्थायी कमिटी बैठक भदौ 25 र 26 गते र केन्द्रीय कमिटी बैठक भदौ 27 र 28 गते गर्ने निर्णय पनि गरेको प्रवक्ता गिवालीले बताउनुभयो। बैठकले स्थानीय तहमा कार्तिक 6 गते ओडा र 9 गते पालिका अधिवेशन गर्ने निर्णय पनि गरेको छ। बैठकले यसअघि विवाद समाधान कार्यदलले प्रस्तुत गरेको 10 बुँदे प्रस्ताव कार्यान्वयनमा सहजीकरणका लागि एउटा कार्यदल गठन गरेको छ। कार्यदलमा एमाले उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, नेताहरू विष्णु पौडेल, घनश्याम भूषाल, लेखराज भट्ट र सुरेन्द्र पाण्डे रहनु भएको छ। एमाले भित्रका सबै कमिटीहरूलाई 2075 जेठ 2 अघिकै संरचनाबाट क्रियाशील हुन बैठकले निर्देशन दिँदै दल दर्ताको प्रक्रियालाई रोकेर माधव नेपाल समूहलाई एमालेमा फर्किन समेत आग्रह गरेको छ। प्रस्तावित नेकपा एकीकृत समाजवादीले जनताको बहुदलीय जनवाद जबजका मूल्य मान्यताको रक्षा गर्दै समाजवादको दिशामा अगाडि बढ़ने लक्ष्य निर्धारण गरेको छ। नेकपा एमालेबाट अलग भएको सो पार्टीका प्रस्तावित केन्द्रीय सदस्य र सांसदको काठमाडौँको चन्द्रागिरीमा भएको 2 दिने बैठकले पार्टीको विधान पारित गरेको हो। पार्टीको विधानमा पार्टीको रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद भएको उल्लेख गर्दै शोषण उत्पीड़न र विभेदको अन्त्य गर्दै समानतासहितको स्वतन्त्रतामा पुग्न सकिने विश्वास गरिएको छ। प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले आफूहरूको दल दर्ताका लागि अनेकौं षड्यन्त्र भइरहेको बताउनु भएको छ। चन्द्रागिरीमा केन्द्रीय कमिटिको बैठकका क्रममा संचारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै अध्यक्ष नेपालले आफ्नो पार्टी अनेकौं षड्यन्त्र चिर्दै जनताको मुद्दा लिएर जनताका बीच जाने पनि बताउनुभयो। यसैबीच निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन दिएका नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीलाई शनाखतका लागि आज बोलाएको छ। आयोगले दुवै दललाई शनाखतका लागि 2.5 घण्टा समय निर्धारण गरेको छ। बिहान 11:30 बजेदेखि दिउँसो 2 बजेसम्म आयोगमा गएर नेताहरूले शनाखत गर्नुपर्ने आयोगले जनाएको छ। आयोगले तोकेको निर्धारित समयभित्र शनाखत गर्नुपर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो। माधव कुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा एकीकृत समाजवादी र महन्त ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए। सरकारले दल विभाजनका लागि सहज हुने गरी अध्यादेश ल्याएपछि दुवै दललाई नयाँ पार्टी गठनका लागि बाटो खुलेको हो। पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा एमालेमा भएको विभाजनलाई क्रान्तिकारी विद्रोहको संज्ञा दिनुभएको छ। चन्द्रागिरी रिसोर्टमा बसेको नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकलाई भारतको नयाँ दिल्लीबाट भर्चुअल सम्बोधन गर्दै उहाँले यस्तो संज्ञा दिनुभएको हो। एमाले स्थायी कमिटिका सदस्यहरूले मध्यपन्थी अवसरवादको बाटो लिएर केपी ओलीलाई सघाएको पनि उहाँले आरोप लगाउनुभयो। प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिले स्वास्थ्य मापदण्ड र भौतिक दूरी कायम गरी यथाशीघ्र होम सेन्टरमा कक्षा 12 परीक्षा सञ्चालन गर्न निर्देशन दिएको छ। समितिको हिजो बसेको बैठकले परीक्षा रोकिँदा बालबालिकामा मानसिक असर परेकाले खोपको व्यवस्थापन गर्दै परीक्षा गराउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन गरेको हो। समितिले कोविडका कारण कलेजमा अरू क्रियाकलाप नभएकाले इन्जिनियरिङ कलेजले पढ़ाई शुल्क बाहेक अरू शुल्क नलिने व्यवस्था मिलाउन पनि सरकारलाई निर्देश गरेको छ। राष्ट्रिय परीक्षा बोर्डले होम सेन्टरमा नै परीक्षा गराउने तयारी गरे पनि सीसीएमसीको निर्णयका कारण स्थगित भएको थियो। यसैबीच राष्ट्रिय परीक्षा बोर्डले कोविड संक्रमणको जोखिम रहेको भन्दै स्थगित गरेको कक्षा 12 परीक्षा भौतिक उपस्थितिमै लिने तयारी गरेको छ। परीक्षा बोर्डका सदस्य सचिव दुर्गा आर्यालले परीक्षा दिने विद्यार्थीलाई खोप लगाइसके लगत्तै 15 दिन अघि सूचना प्रकाशित गरी परीक्षा सञ्चालन गरिने बताउनुभयो। सबै विद्यार्थीले खोप लगाए लगत्तै भौतिक उपस्थितिमै स्वास्थ्य मन्त्रालयको सल्लाहका आधारमा दशैं अघि नै वा दशैंपछि लगत्तै परीक्षा लिने तयारी गरिएको उहाँले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
सुरेश, के छ खबर? कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
अँ, घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
समाचारमा फेरि पनि स्वागत छ। अब बाँकी समाचार। देशभरका 21 जिल्ला कोरोना भाइरस संक्रमणको उच्च जोखिम क्षेत्र रेड जोनभित्र रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सक्रिय संक्रमितको संख्या धेरै भएका क्षेत्रलाई उच्च जोखिमको संकेत स्वरूप रेड जोनमा राखिएको बताउनुभयो। बढ़ी जनघनत्व भएको क्षेत्र र तराईका जिल्लाहरू संक्रमणको जोखिमभित्र रहेको पनि सहप्रवक्ता अधिकारीले बताउनुभयो। हाल 500 भन्दा बढ़ी सक्रिय संक्रमित रहेका क्षेत्रलाई रेड जोन, 200 बढ़ी संक्रमित रहेका क्षेत्रलाई येलो र 200 कम संक्रमित भएका क्षेत्रलाई संक्रमणका हिसाबले ग्रीन जोनमा राखिएको छ। हाल काठमाडौँ उपत्यका सहित बागमती प्रदेशका 9 जिल्ला, काठमाडौँ गण्डकी प्रदेशका 6 जिल्ला, प्रदेश 1का 3, लुम्बिनीका 2 र कर्णाली प्रदेशका 1 जिल्ला उच्च संक्रमितको क्षेत्र रेड जोनमा रहेको मन्त्रालयले जनाएको छ। त्यस्तै नेपालमा हिजो 2525 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 14,810 नमूनाको पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा 2525 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो। संक्रमणका कारण हिजो थप 35 जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा हालसम्म संक्रमणका कारण ज्यान गुमाउनेको संख्या 10,568 पुगेको छ। संक्रमणबाट हिजो 2,086 जना निको भएका छन्। काठमाडौँ उपत्यकामा राति 8 बजेपछि सवारी साधन सञ्चालनमा लगाइएको रोक हटाइएको छ। उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको हिजो भएको बैठकले निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा यसअघि व्यवस्था गरिएको 8 बजेसम्मको समय अवधि हटाइएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो। उहाँले साबिक बमोजिमको भदौ 16 गतेसम्म COVID-19 महामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा भने कायमै रहेको बताउनुभयो। अफगानिस्तानबाट हिजो थप 112 नेपाली नागरिकहरू नेपाल फर्किएका छन्। जोर्डन एभिएसनको उडानबाट 103 जना तथा कतार एयरको उडानबाट 9 जना गरी 112 जना स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयले जनाएको छ। हालसम्म 770 जना नेपाली नागरिक अफगानिस्तानबाट काठमाडौँ आइपुगेको पनि मन्त्रालयले उल्लेख गरेको छ। सर्वोच्च अदालतले विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई गरिएको नियुक्ति सम्बन्धी आवश्यक कागजात तीन दिनभित्र झिकाउने आदेश जारी गरेको छ। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले हिजो घिसिङ विरूद्ध तत्कालीन कार्यकारी निर्देशक हितेन्द्र देव साक्यले दायर गर्नुभएको रिट निवेदनको प्रारम्भिक सुनवाईपछि त्यस्तो आदेश जारी गरेको हो। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गर्ने सरकारको निर्णय विरूद्ध साक्यले गत साउन 32 गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो। सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले प्रवेश गरेपछि लुम्बिनी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका दधिराम न्यौपाने र दिनेश पन्थीलाई पदमुक्त गर्ने निर्णय खारेजको मागमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश द्वय दीपक कुमार कार्की र हरिप्रसाद फुयालको संयुक्त इजलासले हिजो संसद पदबाट पदमुक्त गर्ने माओवादी केन्द्रको निर्णय खारेजीको मागमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो। बंगालको खाड़ीबाट आएको जलवाष्पयुक्त हावा तथा मनसूनी वायुका कारण मनसूनी गतिविधि अझै केही दिन सक्रिय रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिलेको अवस्थालाई हेर्दा मौसममा सुधार हुने नदेखिएको तथा आजदेखि मनसून थप सक्रिय हुने सम्भावना रहेको पनि मौसमविद वरूण पौडेलले बताउनुभयो। शुक्रबारसम्म देशका धेरैजसो स्थानमा बदली रहनुका साथै हल्कादेखि मध्यम वर्षा हुने र केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। हाल देशभर सामान्य बदली रही प्रदेश एक गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानका साथै अन्य प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँमा फोहोर थुप्रिएपछि महानगरवासी समस्यामा परेका छन्। गत सोमबारदेखि थुप्रिएको फोहोर व्यवस्थापनको निकास अझै निस्किएको छैन। महानगरवासीका घर घरमा फोहोर थुप्रिएको आज 10 दिन नागिसकेको छ। महानगरपालिकाले फोहोरको व्यवस्थापन गर्न नसक्दा काठमाडौँका बासिन्दा समस्यामा परेका हुन्। नियमित रूपमा पानी परिरहेकाले फोहोर व्यवस्थापनमा थप समस्या भएको काठमाडौँ महानगरपालिका वातावरण विभागले जनाएको छ। उपत्यका 18 स्थानीय तहको फोहोर व्यवस्थापन गरिँदै आएको सिसडोल भरिएको र दीर्घकालीन व्यवस्थापन स्थल निर्माण सम्पन्न नहुँदा समस्या थप चुलिएको हो। विगत एक हप्तादेखि उपत्यकाको फोहोर नियमित रूपमा उठ्न सकेको छैन। गत साउन 32 गते नै काठमाडौँ महानगरपालिकाले सार्वजनिक रूपमा सूचना जारी गरी नगरवासीलाई एक हप्ता घर बाहिर फोहोर ननिकाल्न आग्रह समेत गरेको थियो। सूचना निकालेको पनि एक हप्ता भयो, अझै साबिकको जस्तो फोहोर व्यवस्थापन हुन सकेको छैन, जसले गर्दा नदी किनार र सड़क छेउछाउमा दुर्गन्ध फैलिएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डाक्टर वैकुण्ठ अर्यालले सरकारको दृष्टिकोण कार्यान्वयनको जिम्मा कर्मचारी संयन्त्रको भएकाले जिम्मेवारीका साथ सबैले भूमिका निर्वाह गर्नुपर्ने बताउनु भएको छ। हालै सचिवमा बढ़ुवा हुनुभएका डिलीराम शर्माको सम्मानमा हिजो मन्त्रालयमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा सचिव अर्यालले जनतालाई छिटो छरितो सेवा प्रवाह गर्नुपर्नेमा आफूहरूको जोड़ रहँदै आएको बताउनुभयो। त्यस अवसरमा सचिवमा बढ़ुवा भई लुम्बिनी प्रदेश सरकारको प्रमुख सचिवका रूपमा सरुवा हुनुभएका डिलीराम शर्माले सरकारले गरेका राम्रा कामका बारेमा जनतामा सूचना प्रवाह प्रभावकारी ढंगले गर्नुपर्ने बताउनुभयो। सचिव शर्माले सूचना प्रविधिको अधिकतम प्रयोग गरी जनतालाई छिटो छरितो सेवा दिन सकिने भएकाले सूचना प्रविधिको प्रयोगलाई आगामी दिनमा अझ बढ़ावा दिनुपर्ने धारणा पनि व्यक्त गर्नुभयो। बधाई तथा शुभकामना कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी लगायत विभिन्न संचार क्षेत्रका प्रतिनिधि तथा मन्त्रालयका कर्मचारीहरूले शुभकामना दिनुभएको थियो। बाँकेमा पछिल्लो समय बाल विवाह विरूद्धको अभियानले तीव्रता पाएको छ। बाँकेका 81 वडा मध्ये 13 वडा बाल विवाह मुक्त घोषणा भइसकेका छन् भने बाँकी वडाहरूमा पनि बाल विवाह घट्दै गएको छ। नेपालगंजबाट संवाददाता नवीन गिरीको यो रिपोर्ट।
नेपालगंज उपमहानगरपालिकाका 4 वडा, कोहलपुर नगरपालिकाका 3 वडा, जानकीको 3 वडा, बैजनाथ गाउँपालिकाको 2 र खजुराको 1 वडा बाल विवाह मुक्त घोषणा भइसकेका छन्। स्थानीय तहले वडा स्तरमा सञ्चालन गरेको बाल विवाह विरूद्धको अभियानमा स्याक नेपाल बाँकेले बाल विवाह रोकथाम परियोजना मार्फत साझेदारी गर्दै आएको छ। स्याक नेपालका बाल विवाह रोकथाम परियोजना प्रमुख जगदीश थापा,
बाँकेका 8 वटै स्थानीय तहले बाल विवाह मुक्त अभियान सञ्चालक निर्देशिका बनाइसक्नु भएको छ। निर्देशिकाले भने अनुसार एक आर्थिक वर्षमा 20% भन्दा कम बाल विवाहको रूपमा देखिन्छ भने चाहिँ त्यस्तो वडाले चाहिँ बाल विवाह मुक्त वडा घोषणा गर्न मिल्नेछ।
बाँकीका 8 स्थानीय तहमध्ये राप्ती सुनारी, डुडुवा र नरेनापुर गाउँपालिकामा भने बाल विवाह विरूद्धको अभियानले अपेक्षित परिणाम दिन सकेको छैन। वडालाई बाल विवाह मुक्त घोषणा गर्न स्थानीय तहमा बाल अधिकार समिति गठन सम्बन्धी कार्यविधि, बाल विवाह अन्त्य सम्बन्धी रणनीति, बाल संरक्षण नीति र पालिका बाल अधिकार संरक्षण समिति तथा विद्यालय र ओडा स्तरमा बाल अधिकार समिति क्रियाशील छन्। डुडुवामा क्रियाशील प्रगतिशील किशोरी क्लबकी अध्यक्ष पुनम केवट:
अभियान त राम्रो चलिरहेको छ, तर अब यो डुडुवामा धेरै बसी बाजेको त्यो मुस्लिम समुदाय र मधेसी छन्, त्यही पनि हामी लागेका छौँ, पहिला भन्दा त एकदमै राम्रो भयो।
सामाजिक परम्परा र प्रेम गरेर बाल विवाह गर्ने क्रम नरोकिँदा रोकथाममा चुनौती देखिएको हो। बाँकेलाई बाल विवाह मुक्त बनाउन के गरिँदैछ त? जिल्ला समन्वय समिति बाँकेका संयोजक तथा जिल्ला स्तरीय बाल अधिकार समितिका अध्यक्ष अजय कुमार श्रीवास्तव:
77-78 जिल्ला सभा गर्दै एजेन्डाको रूपमा हामीले पारित गरेका छौँ। 8 स्थानीय तहले सबै पालिकामा बाल विवाह मुक्त अभियान जारी छ। यसै आर्थिक वर्गभित्र हामी बाल विवाह मुक्त जिल्ला बाँकेलाई बनाउने प्रयासमा छौँ।
2068 सालको जनगणना अनुसार बाँकेमा 66.08% बाल विवाह रहेको तथ्याङ्क छ। अहिले यो घटेर 25% आसपासमा रहेको बताइन्छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
बाँकेपछि अब बागलुङ। बागलुङ जिल्लावासी योग अभ्यासप्रति पछिल्लो समय आकर्षित हुन थालेका छन् भन्छन्। बागलुङबाट हाम्रा स्थानीय संवाददाता कोपिला कणेल:
बागलुङका सर्वसाधारण योग अभ्यासप्रति आकर्षित भएका छन्। लामो समयदेखि भौतिक रूपमा योग अभ्यास गर्दै आएका बागलुङवासीले कोरोना फैलने त्रासका कारण पछिल्लो समय भने भर्चुअल माध्यमबाट योग कक्षा सञ्चालन गरेका छन्। शारीरिक र मानसिक रूपमा स्वस्थ रहनका लागि योग महत्वपूर्ण माध्यम रहेको, विगत 7 वर्षदेखि निरन्तर रूपमा योग गर्दै आउनुभएकी योग साधिका सीता सापकोटा बताउनुहुन्छ।
रूपमा लिने, शुद्ध रूपमा फाल्ने, जसले गर्दाखेरि कोरोनाको महामारीबाट हामी बच्न सकिन्छ।
जिल्लामा लामो समयदेखि सामूहिक रूपमा योग सञ्चालन गर्दै आएको पतञ्जलि योग समितिले यति बेला भर्चुअल तथा जुमको माध्यमबाट योग कक्षा सञ्चालन गर्दै आएको छ। पतञ्जलि योग समितिका सचिव धनबहादुर कार्की:
कोरोना महामारीमा यसको अति आवश्यक छ। प्राणायामले हामीहरूको श्वास प्रश्वासलाई र दिमागलाई बढाउने काम गर्छ र कोविडलाई जित्नको लागि यो अति नै उत्तम उपाय हो।
बागलुङमा रहेको धौलागिरी आयुर्वेद औषधालय र बलेबा आयुर्वेद औषधालयले समेत समय समयमा योग कक्षा सञ्चालन र परामर्श दिँदै आएका छन्। नियमित आहार विहार र योग गर्ने बानीले कोविड महामारीबाट बच्न सहज हुने बताउनुहुन्छ बागलुङको बलेबा आयुर्वेद औषधालयका वरिष्ठ कविराज निरीक्षक हरि पौडेल:
आत्मालाई परमात्मासँग जोड्ने काम योगले गर्छ। प्राणायामका कुराहरूले गर्दाखेरि अक्सिजनको लेभल शरीरमा बढाउँछ। नित्य रूपमा हामीले प्राणायाम योगहरूलाई जोड दियो भने शरीरमा अक्सिजनको बढ्यो भने फोक्सोलाई राम्रो बनाउँछ, अरू भाइटल अर्ग्यानहरूलाई पनि राम्रो गराउँछ।
कोरोना महामारी बढेसँगै अहिले योग अभ्यास प्रति सर्वसाधारणको चासो बढेको छ। कोपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
अब के अन्तर्राष्ट्रिय समाचार। अफगानिस्तानमा तालिबान समूहले अफगानी नागरिकलाई अफगानिस्तान छोड्नका लागि काबुल विमानस्थल नजान आग्रह गरेका छन्। तालिबानका प्रवक्ताले अमेरिकालाई अफगानिस्तानबाट विभिन्न क्षेत्रका विज्ञलाई अफगानिस्तान लाने कार्य रोक्न आग्रह गरेको अन्तर्राष्ट्रिय संचार माध्यम अल जजिराले जनाएको छ। त्यस्तै तालिबान समूहले अफगानिस्तानमा शासनको अर्को प्रणाली सुनिश्चित नभएसम्म महिलालाई घरमै रहन पनि आग्रह गरेको छ। संयुक्त राष्ट्रसंघले भने तालिबान समूहको यो कदमलाई महिला मानवाधिकार माथिको दमन भनेको छ। यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले आगामी अगस्त 31 कुनै हालतमा आफ्नो सबै सेना फिर्ता लाने बताउनु भएको छ। अमेरिकाको उत्तर एटलान्टिक सन्धि संगठन नेटोका सहयोगी राष्ट्रहरूले अमेरिकी सेनालाई थप केही समय अफगानिस्तान राख्न आह्वान गरे पनि राष्ट्रपति बाइडेनले अफगानिस्तानबाट जति चाँडो निक्ले त्यति राम्रो हुने बताउनुभयो। इस्लामिक अतिवादी समूह तालिबानको नियन्त्रणमा राजधानी काबुल आए यता 70,700 व्यक्तिले काबुल विमानस्थलबाट व्यक्तिलाई उद्धार गरिएको अमेरिकी सेनालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। अमेरिकी सेनाले अगस्त 31 काबुल छाडेपछि उद्धार उडान पनि रोकिनेछन्। तालिबान समूहले अगस्त 31 पछि पनि अमेरिकी सेना काबुलमा रहे त्यसको परिणाम राम्रो नआउने चेतावनी दिएको थियो। अफ्रिकी राष्ट्र यमनका करिब 50,00,000 मानिस भोकमरीको नजिक रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ। ती मानिसहरूसँग रोगहरूका कारण अन्य धेरै मानिस पनि जोखिममा परेकाले त्यस क्षेत्रलाई व्यापक मानवीय प्राथमिकतामा राख्नुपर्नेमा राष्ट्रसंघले जोड़ दिएको छ। राष्ट्रसंघका अनुसार युद्धग्रस्त देशका करिब 2 करोड़ मानिस आधारभूत आवश्यकताका लागि मानवीय सहयोगमा निर्भर रहेका छन्। अब आर्थिक समाचार।
कृषि मन्त्रालयले गत आर्थिक वर्षमा देशभरका उखु किसानहरूलाई सरकारले उपलब्ध गराउने अनुदान रकम सबै पठाइसकेको जनाएको छ। गत वर्ष विभिन्न 8 जिल्लाका 11 चिनी उद्योगहरूमा उखु बिक्री गरेका किसानहरूलाई सरकारले 65 रूपियाँ 28 पैसाका दरले अनुदान रकम पठाएको कृषि मन्त्रालयले जनाएको छ। कृषि मन्त्रालयका सहसचिव डाक्टर हरिबहादुर केसीले किसानहरूले पाउने रकम 77,94,64,000 रूपियाँ जिल्ला स्थित कोष तथा लेखा नियन्त्रकको कार्यालय मार्फत किसानहरूले पाउने गरी पठाएको बताउनुभयो। सरकारले पठाएको रकम किसानहरूले उखु उद्योगमा बिक्री गरेको उखुको उद्योगले उपलब्ध गराएको तथ्याङ्कको आधारमा सोझै किसानको खातामा रकम जम्मा हुने गरी जाने प्रबन्ध गरिएको सहसचिव केसीले जानकारी दिनुभयो। गत आर्थिक वर्ष देशभरका 11 उद्योगहरूले 1,19,40,319 क्विन्टल उखु क्रसिङ गरेकोमा उद्योगहरूले किसानलाई 5,72,10,113 रूपियाँ भुक्तानी गर्नुपर्ने मन्त्रालयले जनाएको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई आगामी असार मसान्तभित्र सीडी रेसियो 90% कायम गर्न निर्देशन दिएको छ। केन्द्रीय बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै सीडीसी रेसियो खारेज गर्दै सीडी रेसियो 90% कायम गर्ने व्यवस्था गरेको थियो। नेपाल राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जा निक्षेप अनुपात सीडी रेसियो तोकिए भन्दा बढ़ी भएमा बैंक तथा वित्तीय संस्थाहरूले क्रमिक रूपमा घटाई 2079 असार मसान्तभित्र तोकिएको अनुपातमा कायम गरिसक्न निर्देशन दिएको छ। नेपाली शेयर बजारमा मंगलबार करेक्सन भएको छ। गत बिहिबार सामान्य अंकले घटेर बन्द भएको शेयर बजार मंगलबार 53 अंकले घटेको हो। मंगलबार नेप्से सूचक 1.76 अंक अर्थात 56.03 अंकले घटेर 3,124.87 बिन्दुमा झरेको छ। मंगलबार नेप्से सूचक सँगै कारोबार रकम समेत घटेको छ। बिहिबार 20 अर्ब माथिको शेयर कारोबार भएको बजारमा मंगलबार 16,12,00,000 रूपियाँ बराबरका शेयरहरूको किनबेच भएको छ। मंगलबार 225 कम्पनीका 2,53,16,805 किता शेयर 16,12,44,68,000 रूपियाँमा किनबेच भएका छन्। मंगलबार 1 दर्जन भन्दा बढ़ी कम्पनीको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। नेपाली बजारमा मंगलबार सुन चाँदीको मूल्य वृद्धि भएको छ। यस दिन छापावाल सुनको मूल्य प्रति तोला 500 रूपियाँले बढ़ेर 91,600 रूपियाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार चाँदीको भाव प्रति तोला 10 रूपियाँले बढ़ेर प्रति तोला 1,200 रूपियाँमा किनबेच भएको छ। नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकारी चन्द्रसिंह साउदले मंगलबार पदबाट राजीनामा दिनुभएको छ। पत्रकार सम्मेलन गरेर आफूले पदबाट राजीनामा दिएको साउदले जानकारी दिनुभयो।
अब खेल समाचार।
भारतसँगको मैत्रीपूर्ण खेल र साफ च्याम्पियनशीपका लागि राष्ट्रिय टीमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल मुतारीले 25 खेलाड़ीको सूची सार्वजनिक गरेका छन्। पोखरामा प्रशिक्षण गरिरहेको टीमबाट गोलकिपर अर्पण कार्की सहित शिशिर लेखी र अभिषेक रिजाललाई टीमबाट हटाइएको छ। पहिलो चरणमा 50 खेलाड़ीलाई क्याम्पमा बोलाइएकोमा त्यो सूचीलाई प्रशिक्षक अल मुतारीले विभिन्न चरण गरेर 25 झारिएको छ। भारतसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टीम अन्तिम तयारीमा रहेको छ। त्यसपछि नेपालले मालदिवसमा साफ च्याम्पियनशीप खेल्नेछ। नेपालले भारतसँग सेप्टेम्बर 2 र 5 2 मैत्रीपूर्ण खेल खेल्नेछ। त्यसपछि नेपाली टीमले साफमा पहिलो खेल मालदिवसँग खेल्नेछ। नेपालसँगको मैत्रीपूर्ण खेलका लागि भारतीय टीम कोलकाताबाट अगस्तको 30 तारीकमा काठमाडौँ आइपुग्नेछ। अक्टोबर 10 शुरू हुने साफ च्याम्पियनशीपमा नेपालले साबिक विजेता मालदिवसपछि दोस्रो खेलमा श्रीलंका, तेस्रो खेलमा भारत र लीगको अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ। प्रतियोगिताको शीर्ष 2 रहने टीमले फाइनल खेल खेल्नेछ। एएफसी महिला एसियन कप 2022 छनौटका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा भएको छ। मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले मंगलबार 23 सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो। एन्फाले बन्द प्रशिक्षणमा रहेका 28 खेलाड़ीबाट 23 सदस्यीय टीमको घोषणा गरेको हो। टीमबाट अमिषा कार्की, अञ्जली वाइवा, हिमा चौधरी, मनिषा राउत र शर्मिला थापा बाहिरिएकी छिन्। एन्फाले घोषणा गरेको टीममा 6 खेलाड़ीले पहिलो पटक राष्ट्रिय टीममा स्थान बनाएका छन्। महिला मिडफिल्डर प्रीति राई, फरार्डर रश्मि घिसिङ, सविता राणा, रजनी थोकर, डिफेन्डर सिर्जना सिंह र निशा थोकर पहिलो पटक राष्ट्रिय टीममा परेकी छिन्। उज्बेकिस्तानमा आयोजना हुने छनौटमा नेपाल समूह एफमा रहेको छ। नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ। छनौट खेल उज्बेकिस्तानको जियार स्टेडियममा हुनेछ। नेपालले फिलिपिन्ससँग खेल्दै छनौटको शुरूआत गर्नेछ। नेपाल र फिलिपिन्स बीचको खेल सेप्टेम्बर 18 हुनेछ। त्यस्तै नेपालले दोस्रो खेलमा हङकङको सामना गर्नेछ। खेल सेप्टेम्बर 21 हुनेछ। यस समूहको फिलिपिन्स र हङकङ बीचको खेल सेप्टेम्बर 24 हुनेछ। समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ। एसियन कप जनवरी 20 फेब्रुअरी 6 हुनेछ।
अझै बम अब मौसम आज देशभर सामान्यदेखि प्राय बदलिरहे धेरै स्थानमा हल्का वर्षा हुने र प्रदेश 1-2 गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 27.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.5 डिग्री सेल्सियस, वर्षा 5.8 मिलिमिटर, सापेक्षिक आर्द्रता 95%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26 28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:40 भयो भने सूर्यास्त भए साँझ 6:33 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। नेपाली कांग्रेसमा क्रियाशील सदस्यता विवाद टुंगिएपछि यही भदौ 18 गतेका लागि तोकिएको गाउँ नगर वडा अधिवेशन सुनिश्चित भएको नेताहरूको भनाई। नेकपा एमालेको 10 महाधिवेशन आगामी मक्सिर 10-12 गतेसम्म गर्ने स्थायी कमिटी बैठकको निर्णय। प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीको विधान पारित। निर्वाचन आयोगले आजका लागि नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादीलाई शनाखतका लागि बोलायो। देशभरका 21 जिल्ला कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। काठमाडौँ उपत्यकामा रातको समयमा सवारी साधन सञ्चालनमा लगाइएको रोक हटाइयो। र अफगानिस्तानमा तालिबान समूहद्वारा अफगानी नागरिकलाई अफगानिस्तान छोड्न काबुल विमानस्थल नजान आग्रह। अफगानिस्तानबाट निर्धारित समयमै अमेरिकी सैनिक फिर्ता हुने अमेरिकी राष्ट्रपति बाइडेनको भनाई। यसका साथै बिहान 7 समाचार यही सकिन्छ। 8 अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।